नमस्कार। बदलिँदो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलँदै गएको शिप्र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम झापा र मोरङ क्षेत्रमा व्यावसायिक तरकारी खेतीबाट भएको उन्नति र प्रगतिका बारेमा केन्द्रित छ।
सब्जीबाट वर्षमा नभएको पनि 60-70 हजार त अब खाएरै साथीभाइलाई दिएरै होइन।
तरकारी उत्पादनको अवस्था, आय आर्जनको मेलोसँगै यसको उत्पादन र व्यावसायिक वृद्धिका लागि सरकारी निकायको काम तथा दमकमा व्यवस्थित गरिएको तरकारी बजार पनि घुम्छौ। पुनर्वास भएका भूटानी शरणार्थीको हाल खबर पनि छँदैछ।
अहिले अस्ट्रेलिया आउने भुटनिजहरू छन्, उहाँहरू अहिलेसम्म कुनै गुनासो त्यति कुनै प्रकारको गुनासो सुनिएको छैन। प्राय सबैजना आराम हुनुहुन्छ, वृद्धा वृद्धहरू पनि ठिकै खुसी हुनुहुन्छ, किनभने यहाँनिर निकै ठुलो समाज छौँ।
आजको कार्यक्रम सुरु गरौं झापा र मोरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही खबरबाट।
झापाको दमकमा रहेको सप्तरंगी मसला उद्योगले महिनाको 10 लाख रूपियाँ बराबरको मसला बेचिरहेको छ। सरदर महिनाको 5 क्विन्टल विभिन्न जातको मरमसला कुटानी पिसानी हुने उद्योगले जनाएको छ। भूटानी शरणार्थी बसोबास गरेको क्षेत्रका स्थानीयहरूलाई उद्यमशील बनाउने योजना अन्तर्गत लुथरन विश्व महासंघको सहयोगमा मेची सहकारी संस्थाले उद्योग चलाएको हो। 7.5 लाख रूपियाँको लगानीमा पोहोर शुरू उद्योगका लागि लुथरनले 2.5 लाख रूपियाँ सहयोग गरेको थियो। बाँकी 5 लाख दमकको मेची सहकारी संस्थाका सदस्यहरूबाट जुटाइएको संस्थाका अध्यक्ष गणेश प्रसाद बस्नेतले जानकारी दिनुभयो।
3 जना मान्छेहरू यसमा रोजगार छन्। मिल चलाउने ड्राइभर चाहिँ खास कामका बेलामा हुने, त्यो चाहिँ अस्थायी खालको रोजगार हो र नियमित रोजगार चाहिँ 3 जना मान्छेहरूले पसलमा बस्ने, कच्चा वस्तु खोज्न जाने र तयारी वस्तु मार्केटसम्म पुर्याउन जाने सम्म काममा अहिले हाल 3 जना मात्रै मान्छेहरू काममा छन्। शरणार्थीहरू 50-50 गरेर हाम्रो 5 जना उनीहरूको 5 जना गरेर शुरूआत गरेका छौँ। अहिले मार्केटिङका कामहरूमा आवश्यक पर्दा हामी उहाँहरूलाई सम्पर्क गर्छौँ, उहाँहरू आउनुहुन्छ, लगेर चाहिँ त्यसलाई बेच्ने गर्ने काममा सघाउनुहुन्छ, कच्चा वस्तु खोजेर ल्याउने कुरा सघाउनुहुन्छ।
झापाको दमकमा रहेको सप्तरंगी मसला उद्योगमा उत्पादित मसला झापा र इलामका ग्रामीण बजारमा बिक्री हुँदै आएको छ। दमकको बेलडाङीमा रहेको भूटानी शरणार्थी शिविर समेत मसलाको राम्रो बजार हो।
अहिलेसम्म तेस्रो देश पुनर्वास हुने भूटानी शरणार्थीको संख्या 64,848 पुगेको छ। भूटानी शरणार्थी समस्या समाधानको विकल्प भन्दै 5 वर्ष अघि तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भएको थियो। सबैभन्दा धेरै भूटानी शरणार्थी अमेरिका पुनर्वास भएका छन्। अमेरिका मात्रै 54,451 जना पुनर्वास भएका छन्। 4,615 जना क्यानाडा, 617 जना डेनमार्क, 224 जना बेलायत, 324 जना नेदरल्याण्ड, 507 जना नर्वे, 652 जना न्यूजील्याण्ड र 3,458 जना भूटानी शरणार्थी अस्ट्रेलिया पुनर्वास भएका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगका अनुसार शरणार्थी शिविरमा रहेका 48,964 मध्ये 38,187 जनाले पुनर्वासको इच्छा देखाएका छन्।
झापा र मोरङका विभिन्न गाउँका 30 जना युवाले बिजुली जडान अर्थात वायरिङको सिप सिकेका छन्। झापा प्राविधिक शिक्षालयले चलाएको 1.5 महिने तालिम गएको सोमबार सकिएको हो। झापा र मोरङमा घर बनाउने क्रम बढेसँगै विद्युत वायरिङ रोजगारीको राम्रो मेलो बनेको छ। यसैबीच भूटानी शरणार्थीलाई स्वास्थ्य सेवा दिँदै आएको एसियाली चिकित्सक संगठन आम्दाले बेलडाङ्गी 2 शरणार्थी शिविरमा एचआईभी एड्स सम्बन्धी 4 दिने पुनर्ताजगी तालिम चलाएको छ। गएको मंगलबार सकिएको तालिममा एचआईभी एड्स र यसबाट बस्ने उपायहरूका बारेमा जानकारी गराए थियो। तालिममा शरणार्थी र स्थानीय गरी 68 युवा सहभागी थिए।
तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम समृद्धिको यात्रा। कार्यक्रममा हामी विभिन्न कामबाट भएको आर्थिक समृद्धि र उन्नतिका कुरा गर्छौं। आज भने हामी झापा र मोरङ क्षेत्रमा बढ्दो व्यावसायिक तरकारी खेती र यसले मानिसको जीवनमा भएको प्रगतिका कुरा
गर्छौं।
झापा दमक 19 को तरकारी खेती गरिएको ठाउँमा फर्सी रोप्ने तयारी हुँदैछ। यहाँ मात्र होइन, मोरङ मधुमल्ला 7 झारसाँदेखी कृष्ण कुमारी माझी तरकारी बारीमा व्यस्त हुनुहुन्छ। अघिल्लो हप्ता मात्रै खुर्सानी बेच्नु भएको हो। अब साग टिप्ने पाली, ढिलो गरियो भने फसल लिन पछाउँछ। 15 कठा जमिनमा गरिएको तरकारी खेतीले उहाँको 8 जनाको परिवार राम्रै पाराले पालिएको छ।
बिहान 6 बजे नै हिँड्छौँ, अनि त्यहाँदेखि नौ बजेतिर खाजा भने भात भने एक टाइम खान्छौँ होइन, बाह्र बजेतिर अनि आयो अनि घाँस सास काट्यो, फेरि तिन बजेतिर फेरि मेलो निस्क्यो, अनि कहिले साग बेच्नुको आफै अस्ति सुकाएर खुर्सानी लगेर बेच्यौँ। एक सिजनमा भनेको कार्तिक समयमा 28,000 साग बेच्यो है, अनि त्यहाँदेखिको कोपी बेच्यो 10,000 जतिको, अनि फर्सी त्यस्तै 5-6,000 बेच्यो, खुर्सानी 15,000 जति बेच्यो। यसपालि खुर्सानी अलि थोरै 1 कठा जतिमा लायो, नभए त 3-4 कठामा लाइन्थ्यो। पोहोर चाहिँ एकदम घाटा भयो। अनि सब्जीबाट वर्षमा नभएको पनि 60-70,000 त अब खाएरै साथीभाइलाई दिएरै होइन, नभएको पनि 70,000 त बेचियो।
सहरमा मानिसको चाप बढिसकै छेउका गाउँले तरकारी खेती गरेर निकै तरक्की गरेका छन्। तरकारी खेती गर्ने आदत ग्रामीण र अर्धशहरी क्षेत्रमा बढिरहेको छ। पश्चिम झापा र पूर्वी मोरङका 3 दर्जन गाउँ विकास समितिमा करिब 300 बिघा जग्गामा तरकारी खेती भइरहेको छ। झापा दमकसँग जोडिएको मोरङ मधुमल्ला वडा नम्बर 7 को झारसाँदी यस्तै एउटा गाउँ हो। बैगुन, काँक्रा, फर्सी, करेला र रायोको साग लहलहाइरहेको छ कपिल मुनि खतिवडाको बारीमा। यो साल उहाँले 3,00,000 रुपियाँ समाइसक्नुभयो।
काँक्रा छ, बैगुन पनि सिद्धिर लाग्यो, अब यो काँक्रा चाहिँ असारभरि जान्छ होला। पर खोर्सानी थियो, पर खोर्सानी अब निस्किन आएको।
कति जमिनमा सब्जी खेती गर्नुहुन्छ अहिले?
1.5 बिघा छ। यहाँदेखि उता धान रोपिन्छ, 2 महिनासम्म अब धान बस्छ, त्यहाँदेखि असुज लाग्यो, असुजदेखि फेरि सब्जी सुरु हुन्छ।
बढी चाहिँ के उत्पादन हुन्छ यो बारीमा?
यो बारीमा सधैँ चाहिँ खोर्सानी नै बढी हुन्थ्यो, अब अहिले अलिक कम्ती भइरहेछ। अनि रायो साग, अब रायो साग हिजो अस्ति पनि यो लगभग फागुन चैतमा मैले बजेट लगभग 30,000 जति त रायो सागमै बेचेँ अस्ति चैतमा मात्रै। अनि त्यहाँ बैगुन, खोर्सानी, कोपी हुन्छ। अब लगानीमा त खासै हिसाबै गरिँदैन, अब कतिखेर कति के किनिन्छ, कतिखेर के किनिन्छ, त्यतिखेर मतलब खर्च सर्च गरेर पनि त्यति चाहिँ अहिले बचेको देखिन्छ क्या। लगानी त मल, बिउ, दबाई औषधि, दबाई औषधि पनि खासै त्यस्तो हदै अब विषादी प्रयोग गरिँदैन।
मेहनत हुने हो भने विदेशको चक्करमा पर्नु पर्दैन भन्ने उदाहरण देख्न पाइन्छ हिजो आज झापा र मोरङका खेतबारीमा। 3 वर्षसम्म सिङ्गापुर बसेर फर्केका झापा दमक 19 का डम्बर खनाल यस्तै उदाहरण बन्नु भएको छ। 20 बिघा जग्गा भाडामा लिएर सुरु गरिएको तरकारी खेतीबाट उहाँले महिनामा 2,00,000 रुपियाँ बराबरको तरकारी बेचिरहनु भएको छ। तरकारी खेतीमा स्थानीय 23 जनाले रोजगारी समेत पाएका छन्। तरकारी खेतीका लागि युवा स्वरोजगार कोष, दमकको मेची सहकारी संस्था र गाउँले समूहको समेत जम्माजम्मी 20,00,000 लगानी परेको छ।
लोकल ठाउँमा स्थानीय रिसोर्सहरू सदुपयोग गरेर के चाहिँ काम गर्न सकिन्छ भनेर अध्ययन गर्दाखेरि अहिले चाहिँ आएर अलिकति खेर गइरहेको जमिनहरू पनि भएको हुनाले गर्दाखेरि व्यावसायिक तरकारी खेती र पशुपालनमै लाग्ने अवधारणा आएको। हाम्रो लगानी अहिलेसम्म 20,00,000 रुपियाँ लगानी भइसक्यो। यसमा 12,00,000 रुपियाँ युवा स्वरोजगार कोषको पैसा छ, 6,00,000 रुपियाँ मेची सहकारी संस्था, 75,000 रुपियाँ जिल्ला कृषि कार्यालयले दिएको छ अनुदान, बाँकी हाम्रो यो लगानी। प्रति बिघा वर्षको 25 मन धान तिर्नुपर्छ। फेरि करेला छ, अनि भोलिबाट दुईवटा मात्रै प्रोडक्सन छ। अब तुरुन्तै हाम्रो खोर्सानी प्रोडक्सन सुरु हुन आँटेको छ, अनि त्यसको 5-7 दिन पछाडि बोडी फेरि सुरु हुन्छ अर्को नयाँ।
यो गाडी चाहिँ के तरकारी लिन आएको यहाँ?
यो गाडी तरकारी लिन आएको।
यसरी खेती गर्नुपर्छ भन्ने कहीँ देखेर त्यस्तो बुद्धि त्यस्तो कहीँबाट देखेर आयो कि? नत्र पहिले त यहाँ धान खेत हुन्थ्यो।
साथीहरूले चाहिँ अब स्मल स्केलमा आफ्नै घरमा 1-2 कठामा व्यवसाय तरकारी खेती गर्दै आइरहेका थिए, अनि यसलाई लार्ज भोल्युममा लैजाउन यसलाई व्यावसायिक रूप दिएर जाउँ भनेर स्टार्ट गरे।
दमक 19 का डम्बर खनाल मात्र होइन, 6 वर्षसम्म मलेसियामा काम गरी फर्किएका लीलाराज खतिवडाको कथा पनि यस्तै छ। उहाँलाई परदेशको भन्दा ज्यादा कमाई आफ्नै बारीबाट आर्जन गर्न सकिन्छ भन्ने चेत यसै पालि पसेको हो। लगानी र कमाईको पाई पाई हिसाब गर्नुहुन्छ खतिवडा।
मैले फर्स्ट चोटि खेती गरेको, तर मैले बेच्न लाँदा कम्तीमा पनि यहाँको सबै मिलाएर 12-13 थोकसम्म लान्छु बेच्न। जस्तै अब बोडी भयो, घिरला भयो, होइन, करेला भयो, बैगुन भयो, खोर्सानी भयो, साग भयो, पुष्माघ फागुनतिर चाहिँ 12 आइटमसम्म लगे बेच्न। पानीको सिँचाइ त फागुनसम्म हुन्छ होइन, त्यस पछाडि चाहिँ अब माथि आकाशको भर हुँदैन, पानीको आइपुग्दैन, बोरिङ नै चाहिन्छ, बोरिङ गर्ने योजना छ। मैले यसपालि फर्स्ट चोटि हो लगभग पुस 6 गतेदेखि थालेको बेच्न, होइन, लगभग 90-95 पुग्छ, 1,00,000 पुग्छ।
कति जति खर्च गर्नुभएको थियो यो सब्जी लगाउनु?
मेरो अस्ति फागुनसम्मको डाटामा 6,883 रुपियाँ, त्यहाँदेखि यताको लगभग 2,000 पुग्यो।
करिब 8-9 हजार को लगानी
9 हजार को लगानी में 90 विदेश बढ़े आर बस यहीं कि बस
कमाई को लगी मेलो खोज्ते विदेशी बढ़ते तर आपने खेतबारी में पसिना बगाउँदा मनग्ञ आमदानी हुन्छ भन्ने कुरा झापा मोरङ क्षेत्र में तरकारी खेती गरेका किसान को काम ले पुष्टि गरेको छ। उन्नत बिउ मल प्रविधि लगायत को उचित प्रबन्ध नहुने हो भने किसान को मेहनत ले मात्रै उन्नति हुन चाहिँ गाह्रो छ। यसतर्फ सरकारी योजना कार्यक्रम र उपलब्धि कस्तो छ त? कृषि सेवा उपकेन्द्र झापा गौरादहका प्रमुख जयप्रसाद उप्रेतीका कुरा सुनौ।
हामी चाहिँ किसानहरूलाई खास गरी तरकारी खेती गर्ने प्राविधिक ज्ञानहरू जस्तै तरकारीका जातहरू के हुन सक्छन्, बढी भन्दा बढी उत्पादन लिनको लागि ठाउँ कस्तो ठाउँको आवश्यकता पर्दछ, मल कति चाहिन्छ, त्यस पछाडि तरकारी लगाउँदा आउने समस्याहरू के हुन सक्दछन्, यी आदि विषयहरूमा किसानहरूलाई हामी कहिलेकाहीँ तालिमको रूपमा जस्तै सेवा केन्द्र स्तर तालिमहरू हामी सञ्चालन गर्छौँ समय समयमा। अनि हाम्रो कार्यालयबाट कृषि प्रसारका शैक्षिक कार्यक्रमहरू जस्तै तरकारी प्याकेज प्रदर्शन र कतिपय किसानहरूलाई जिल्ला अन्तर्गत जिल्ला अन्तर जिल्ला कृषक भ्रमण जिल्ला स्तरीय कृषक भ्रमणबाट पनि उनीहरूलाई एक ठाउँको तरकारीको उत्पादनको अवस्था चाहिँ अर्को ठाउँको किसानलाई ल्याएर पनि हामी अवलोकन गराएर पनि उहाँहरूलाई प्रोत्साहित गर्दछौँ। तर अब अहिले अवस्था अलिकति अप्ठ्यारो चाहिँ के छ भने अब कृषकहरूले चाहिँ खास गरी मल खादमा समस्या भोगिराख्नु भएको छ। अहिले खास गरी रासायनिक मल सहज सर्वसुलभ रूपले किन्न पाइँदैन। अब नेपाल सरकारले लगभग 2 लाख मेट्रिक टन मात्रै अनुदान दिएको छ, त्यो अनुदानको मल चाहिँ सर्वसुलभ रूपमा अहिले किसानले पाइराख्नु भएको छैन र किन्न पनि सर्वसुलभ रूपमा किसानहरूले नपाइरहेको अवस्था छ। र हामीले यसको विकल्पको रूपमा जस्तै कम्पोस्ट मलहरू बनाउने प्रविधिहरू उहाँहरूलाई सिकाउने, घर वरिपरि रहेका जंगलबाट प्राप्त हुने प्राङ्गारिक मलका स्रोतहरू जस्तै गोबर मल, पिना मल, कुखुराको सुली, बाख्राको जुतोलाई चाहिँ अब कुहाएर कसरी कम्पोस्ट मल बनाइन्छ र त्यसलाई रासायनिक मलको विकल्पमा कसरी चाहिँ उत्पादनमा बढीभन्दा बढी प्रयोग गर्न सकिन्छ र खास गरी सम्भव भएसम्म अर्ग्यानिक उत्पादन प्राङ्गारिक उत्पादन जसले हाम्रो जनस्वास्थ्यलाई कुनै असर गर्दैन र त्यसलाई त्यो लगाउँदाखेरि अब अहिले त के छ भने अब ज्ञान पनि बढिरहेछ कि हामीले अब अत्याधिक विषादी प्रयोग गरिएको तरकारीहरू फलफुलहरू प्रयोग गर्नु हुँदैन भन्ने खालको जागरण पनि मान्छेहरूमा आइरहेको छ अहिले।
कृषिलाई अनुदानको रूपमा केही त्यस्तो सहयोगको अवस्था चाहिँ के छ यो क्षेत्रमा?
अब आम किसानहरूलाई ठूलो मात्रामा त सरकारले अब अहिले सम्भव छैन, तर मैले अघि भने शैक्षिक कार्यक्रमहरू जस्तै तालिम सम्बन्धित बाली सम्बन्धी तालिमहरू हामी दिने गर्छौँ। त्यहाँ चाहिँ किसानहरूलाई शैक्षिक सामग्रीको रूपमा केही सामग्रीहरू जस्तै अघि मैले भने तरकारी प्याकेज प्रदर्शन, तरकारी मिनिकिट प्रदर्शन र अन्य शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिराखिएको छ, तर त्यो पर्याप्त छैन र सरकारले अहिले व्यापक त्यस्तो ठूलो उसमा चाहिँ दिन सकेको अवस्था छैन। स्वरोजगार कार्यक्रम अन्तर्गत ऋण त दिएको छ, तर अब त्यो पनि सबैले आम रूपमा जति किसानहरूलाई चाहिनुपर्ने हो त्यस अनुसारको छैन, अलि कमै छ। अब सबै पहुँचभन्दा अलि बाहिर पनि हुन सक्छ। त्यो खास जो किसान व्यावसायिक रूपमा आय आर्जन गर्न खोजिराख्नु भएको छ त्यो किसानकोमा नपुगेको पनि हुनसक्छ, तर जति दिए पनि जे होस् त्यो पर्याप्त छैन, यति मात्रै हो र सरकारले दिन सक्ने अवस्था पनि छैन अहिले। तथापि हामी प्रचारात्मक रूपमा चेतनामूलक कृषि प्रसारका शैक्षिक कार्यक्रमहरू चाहिँ हामी दिइराखेका छौँ र हामीले दिने कार्यक्रम निशुल्क हुन्छ। हामी किसानका केही प्रविधि दिन किसानको खेतबारी समूहमा जान्छौँ भने हामी शुल्क लिँदैनौँ, निशुल्क हामी सेवा दिने गरेका छौँ।
कृषि सेवा केन्द्रको प्रमुख हुनुहुन्छ तपाईँ गौरादमा रहेको, त्यो केन्द्रले दिने त्यहाँ दिने सेवा चाहिँ के त?
कृषि सेवा केन्द्र भनेको नेपाल सरकार अन्तर्गतको एउटा किसानहरूलाई कृषि प्रसारका कृषि सम्बन्धी ज्ञानहरू प्रवाह गर्ने एउटा संस्था हो, सरकारी संस्था हो। अब उहाँहरूलाई कुनै समस्या पर्यो, अब कुनै किसानले तरकारी लगाइराख्नु भएको छ या कुनै समूहले लगाइराखेका छ भने उहाँहरूले कमसेकम हाम्रो सेवा केन्द्रमा सम्पर्क गर्न म आग्रह गर्छु र हामीले चाहिँ जहाँ किसानको समस्या आउँछ त्यहाँ गएर उहाँहरूलाई जे गर्न खोजिराख्नु भएको छ त्यो बाली सम्बन्धी तरकारी गर्न खोज्नु भएको छ भने तरकारी, मकै, धान के उहाँहरूले चाहिँ आयार्जनको एउटा सम्भावना देख्नु भएको छ र सम्भव छ ती कुराहरूमा थलोमै गएर हामी उहाँहरूलाई सेवा दिने गरेका छौँ। र अब अनुदानको रूपमा धेरै ठुलो चाहिँ रकम त छैन, सम्भव छैन अहिले त उहाँलाई, अब एकदम कम जस्तै अब तालिममा हामी सहभागी गराइरहेछौँ। केही प्रदर्शनहरू शैक्षिक कृषि प्रसारका शैक्षिक कार्यक्रमको रूपमा केही प्रदर्शनहरू किसानलाई प्रोत्साहनको लागि कुनै एउटा समूहगत रूपमा पनि हामी दिन सक्छौँ र व्यवसायिक कुनै किसान हुनुहुन्छ भने उहाँहरूलाई पनि त्यसरी हामीले उपलब्ध गरिरहेको छौँ र ठुलो परिमाणमा अघि पनि मैले भने अहिले त्यस्तो चाहिँ सरकारले सक्न सकेका छैन माटो जाँच गरिन्छ अब अहिले के भइरहेछ भने अब वास्तवमा हाम्रो माटो बचाउनतिर हामीले अब त्यति किसानहरूले ध्यान दिनु राख्नु भएको छैन एकोरो बाली नाली मात्रै लिने वर्षमा तीन बाली सम्भव भए चार बालीसम्म लिने तर त्यो माटोलाई कसरी बचाउने असन्तुलित रूपमा प्रयोग गरिराखेका छौँ हामीले चाहिँ रासायनिक मल खास गरी सन्तुलित रूपमा रासायनिक मल हाल्नुपर्ने त्यो पनि प्रयोग गरिराख्नु भएको छैन किसानहरूले असन्तुलित रूपमा मल प्रयोगको कारणले गर्दाखेरि हाम्रो जुन प्राकृतिक रूपमा रहेको जुन भौतिक माटोको संरचना हो त्यो बिग्रिरहेको छ त्यसैले म आम किसानहरूलाई के भन्न चाहन्छु भने अब बढीभन्दा बढी बिग्रिएको माटोलाई सुधार गर्नको लागि प्राङ्गारिक मलहरूको प्रयोग गरौँ अब जस्तै पिसाब संकलन गरेर पिसाबलाई पनि हामी प्रयोग गर्न सक्छौँ प्राङ्गारिक मलको रूपमा पिनालाई प्रयोग गरौँ युरियाको सट्टा गाईवस्तुको अब गौत पिसाब मानिसको पिसाबलाई पनि हामी त्यसमा सदुपयोग गर्न सक्छौँ अर्को कुरा के छ भने अहिले पूर्वाञ्चलको पूर्वतिरको माटो प्रयोग गर्नको लागि पनि म उहाँहरूलाई सल्लाह दिन चाहन्छु पूर्वतिरको माटो पूर्वी नेपालको माटो अलि अम्लीय भइरहेको अवस्था छ कतिपय ठाउँको माटो चेक गर्दाखेरि हलुका अम्लीय भएको काहीँ चाहिने भन्दा पनि बढी अम्लीय भएको अवस्था छ र त्यो अम्लीय भएको अवस्थाबाट माटोलाई जोगाउनको लागि पहिलो कुरा त माटो चेक गराउनु पर्यो माटो प्रयोगशाला यहाँ हाम्रो सुरुङ्गा गाविसमा छ त्यहाँ हाम्रो माटो छ त्यहाँ माटोको नमुना लगेर हामी त्यहाँ नमुना जाँच गरेर हाम्रो मैले गरेको माटोमा चाहिँ अवस्था के छ अम्लीय छ कि क्षारीय छ कि अथवा सन्तुलित अवस्थामा माटो रहेको छ कि र माटोमा खाद्य तत्त्वहरूको अवस्था कस्तो छ खास गरी बिरुवालाई 16 खाद्य तत्त्वको आवश्यकता पर्दछ माटोको वास्तवमा समग्र अवस्था कस्तो छ भनेर सबै किसानलाई कमसेकम आफूले व्यावसायिक रूपमा गर्न खोजिएको जुन कृषि पेसा हो त्यसबाट अधिकतम लाभ लिनको लागि सर्वप्रथम माटो चेक गर्न म आग्रह गर्छु र तत्काल सम्भव हुँदैन भने पनि बढीभन्दा बढी प्राङ्गारिक मलको प्रयोग गरेर बिग्रिएको माटोको अवस्थालाई सुधार गर्न म आग्रह गर्छु अब अहिले यो जुन चलिरहेको सिजन छ फर्सी समूहका तरकारी बालीहरू काँक्रा फर्सी लौका करेला भिन्डी यी तरकारी हामीहरू गर्न सक्छौँ र बेमौसमीको रूपमा हामीले रायोको साग र 40 दिने मुला लाई पनि अहिलेको सिजनमा हामी लगाउन सक्छौँ र अब अहिले बर्खे तरकारी लगाउने सिजन एकदम अन्तिम अवस्थामा पुगेको छ अब हामी असार लागेपछि अत्याधिक वर्षात हुन्छ त्यतिखेर तरकारी लगाउन सकिन्न अहिले लगाउन सकियो भने हामीले खास गरी असार अन्तिमदेखि लिएर असार श्रावण भदौ असोज कार्तिक महिनासम्म पनि अहिले लगाएको तरकारीबाट किसानहरू लाभ लिन सक्नुहुन्छ र अहिले तुरन्तै लगाउँदा चाहिँ खास गरी बोडी घिरौला झिगना र काँक्रा तरकारी लगाउन सबैलाई म आग्रह गर्दछु अभाव हुन्छ तरकारी अब साउन भदौमा गएर अत्याधिक अभाव हुन्छ त्यतिखेर अभावको अवस्थालाई पनि त्यसले पूर्ति गर्न सक्छ र बढी आयार्जन लिन सकिन्छ
किसानले मेहनत पनि गरे उनीहरूले आवश्यक सिप प्रविधि र मल बिउ पनि पाए उत्पादन पनि भयो तर बजार व्यवस्थित भएन भने यसको अर्थ रहँदैन पछिल्लो समय झापा दमकमा व्यवस्थित तरकारी बजार बनेपछि भने यो समस्या हल भएको छ किसान उपभोक्ता र व्यापारी तिनै पक्षलाई सहज बनाएको बजार हामी पनि घुमाउँ
यो चहल पहल हो झापाको दमक 11 रहेको नमुना सब्जी बजारको यहाँ खुद्रा र थोक दुवै खाले कारोबार हुन्छ दमक 13 रहेको किराना पसलको एका छेउमा साग सब्जी राखेर बेच्दै आएका इन्द्र प्रसाद खनालले तरकारी किन्ने बजार पनि यही हो पसलमा लैजान गोलभेडा किन्दै गरेका खनालले भन्नुभयो
1500 देखि 2200 बेलुका बिक्छ मेरोमा
किनेर खाने धेरै छन् अघि गाउँ बस्तीमा पनि अहिले त
बाहिरदेखि आएर डेरा बस्ने मान्छेहरूको बसोबास निकै भएको हुँदा किनेर खाने मान्छेहरूको राम्रै छ त्यहाँनिर राम्रै आउनुहुन्छ र किनेर लानुहुन्छ खेती छैन अब कोही जागिरी हुनुहुन्छ कोही अब व्यापारी हुनुहुन्छ त्यसले गर्दाखेरि राम्रै बिक्छ भन्नुपर्छ
इन्द्र प्रसाद खनाल मात्र होइन दमक 14 क्याम्पस मोडमा पसल गर्दै आएका चन्द्रप्रसाद मैनालीले पनि दमकको यही बजारबाट किन्नुहुन्छ आफ्नो पसलमा चाहिने तरकारी
यतै सब्जी सानो सब्जी पसल छ त्यसैको लागि यसो किन्ने सब्जी किन्नको लागि
आज के लाने
आज टमाटर बोडी भिन्डी परवलहरू यस्तै यस्तै लानुपर्ने सब्जीहरू पनि अब आइपुगेका छैन कतैबाट अब केही व्यवस्था हुन्छ गाउँतिर कि भनेर तुरेर बसिरहेको छु
कति जतिको किन्नुहुन्छ एकपटकमा
2000 जतिको दिनमा त्यति लगाएर बेच्दैछौँ अहिले किन खानेहरूको बढ्दै गयो ठिकै छ चल्दैछ
झापाको दमकमा अघिल्लो वर्षसम्म सड़कका किनारमा तरकारीको किनबेच हुन्थ्यो हिन्डुलमै समस्या पर्ने गरी सड़कै ढाकेर सब्जी फिजाएर बेचिने गरेको अवस्थामा गयसाल दमक नगरपालिकाको अगुवाईमा व्यवस्थित सब्जी बजार बनेको हो। बजारमा रहेका 136 व्यापारीबाट 50,000 रूपियाँका दरले उठाई नपुग रकम नगरपालिकाले थपेर कुल 2.5 करोड़ रूपियाँ लगानीमा नमूना सब्जी बजार बनाइएको हो। 2 बिघा क्षेत्रफलमा रहेको बजार समितिका उपाध्यक्ष तथा व्यापारी भूपेन शाह
व्यवस्थित भयो। अहिले मासु माछा आएपछि व्यवस्थित हुन्छ। नगरपालिकाले अब सबै बाटोघाटो क्लियर गर्ने भने त्यो सबै यो भेला हुने ठाउँहरू यही भयो। एउटा यो भनेपछि नमुना दमकको यो सबै नमुना।
कति छन् तरकारी व्यवसायहरू?
व्यवसाय गर्ने जम्मा हाम्रो 136 होइन तरकारीको, 136 हो।
दमकको मूल बजारमा पक्की भुइँ ढलान र टिनको छानो भएको व्यवस्थित सब्जी बजार बनेपछि किसान व्यापारी र उपभोक्तालाई सजिलो भएको छ। व्यापारी आइतराज कालीकोटे:
म पहिला म रिक्सा कुदाउँथे होइन, रिक्सा कुदाउँदा कुदाउँदा अहिले म यो सब्जी बेच्दैछु। मेरो घर चाहिँ दमक क्याम्पसबाट हो होइन, सेतुमारी स्कुलदेखि मास्टर आँप ल्याएको थिएँ, आँप बिक्री भइसक्यो। बुढी 11 मुठा ल्याएको थिएँ, अहिले कति मुठा छ, 2 मुठा बेचेँ, अहिले यति छ। दमक क्याम्पसमा पुर्याउँछु होइन, भएन भने बजार।
तरकारी बिक्रीबाट कतिको फाइदा हुन्छ?
पहिला म लिचीहरू व्यापार गर्थेँ, पहिला फालफुल पसल गर्थेँ होइन, अहिले चाहिँ अब म भर्खर सुरु गर्दैछु, भर्खर तरकारी सुरु गर्दैछु।
कतिको फाइदा हुन्छ यसमा?
अब यो पहिलो टर्न हो, अब के कस्तो हो, अब मैले नि गरेको छैन, भर्खर सुरु गर्दैछु।
सजिलो त बजारका किनी खानेलाई बढ्दै भएको छ। ती माथि शरणार्थी शिविर जस्ता भीड़भाड़ पूर्ण बस्तीमा परिकार मिलाएर सब्जी बोरा बोरै लगेर बेच्नेले यो बजारबाट निकै फाइदा लिएका छन्। बेलडाकी एक शरणार्थी शिविरमा साग सब्जी बेच्दै आएकी मधुमाया गुरुङ:
सागहरू पनि अलिअलि पाउँदाखेरि ल्याइन्छ, हाम्रो त अब दमकै त, यहाँभन्दा अब टाढा जाने ठाउँ छैन, महँगो भयो सस्तो भयो त्यही दमकैदेखि ल्याउँछौँ। पहिले माथिल्लो पुरानो बजारदेखि ल्याइन्थ्यो होइन, अलिअलि अब दिनमा 1,000 रुपियाँ जस्तो, मेरो चाहिँ अरू के किरानाहरू पनि छ होइन, 1,000-1,500 जस्तो बेच्छु, अनि त्यसमा अब आफूलाई खाना र त्यो 1-2 रुपियाँ बच्छ। घर खर्च चाहिँ अब भनौँ एकदम आरामले हुन्छ भनौँ न, सब्जी खाना हो विशेष सबैभन्दा ठुलो कुरो।
साग सब्जी मान्छेलाई छाकै पिछे नभई नहुने अनिवार्य खानकी हो। यसको बजार झापाको दमकमा निकै छ। यो नमूना सब्जी बजारबाट मात्र दिनको 10 लाख रूपियाँको सब्जीको थोक र खुद्रा कारोबार भइरहेको छ। फेरि नमूना सब्जी बजार समितिका उपाध्यक्ष भूपेन शाह:
सरदरम जम्मा मोटाउने दिनमा बिक्छ 10 लाख जस्तो हुन्छ, खपत यो सब्जी आलु प्याज जम्मै गरेर 10 लाख भन्दा बढिन्छ
दिनमा।
हजुर, दिनको 10 लाख रुपियाँ।
यहाँ आउने ग्राहकहरू चाहिँ कहाँ कहाँका?
यहाँ आउने तपाईँलाई यो बिरतामोरदेखि बिरतामोर गौरद पाडाजुङ्गी तपाईँलाई यता अब सबै पथरी उलारी झिलझिले सबै आउँछ, बेलड्याङ्गी सबैतिर आउँछ।
कार्यक्रम समृद्धिको यात्रामा आज हामीले झापा क्षेत्रमा तरकारी खेतीबाट भएको उन्नतिका कुरा गर्यौं। अब त्यही क्षेत्रबाट तेस्रो देश पुनर्वास भएका भूटानी शरणार्थीको उन्नति र प्रगति थाहा पाऊ। अस्ट्रेलिया पुनर्वास भएका सुशील पोखरेलको सहयोगमा आज हामीले बेलडाङ्गी 3 शरणार्थी शिविरबाट सन् 2009 मेमा अस्ट्रेलियाको एडिलेड पुनर्वास भएका आरके घलेलाई टेलिफोन गरेका छौं। सुनौ उहाँसँग गरिएको कुराकानी।
कुल मिलाएर यहाँ अहिले अस्ट्रेलिया आउने हाम्रा जति पनि पुनर्वासमा आउने भुक्तिजहरू छन् उहाँहरू अहिलेसम्म कुनै गुनासो, त्यति कुनै प्रकारको गुनासो सुनिएको छैन। प्रायः सबैजना आराम हुनुहुन्छ, वृद्ध वृद्धहरू पनि ठिकै खुसी हुनुहुन्छ, किनभने यहाँनिर निकै ठुलो समाज छौँ, त्यसैले गर्दा ओतिरपट्टिर भेटाघाटाहरू हुने क्रमहरू जारी छ, त्यसले गर्दा पनि प्राय खुसी नै छन् सबैजना।
जीवनशैली चाहिँ कस्तो छ उनीहरूको? जीवन दिनचर्या, जीवनशैली, काम धाम यस्ता कुराहरू चाहिँ के कस्ता छन् त?
अब वृद्ध वृद्धहरू र जो उताबाट आउँछ अलिकति शिक्षामा कमजोरी भएकोहरूलाई पनि त्यति अप्ठ्यारो त छैन, अब काम गर्न नसक्नेलाई सरकारले प्रायः राम्रै प्रकारले एउटा वृद्धहरूलाई त वृद्ध भत्ता दिएकै छ, जीवनशैलीमा राम्रोसँगले बाँच्न सक्ने प्रकारले दिएकै छ। अरू अलिकति कम्ती उमेरहरू जसको वृद्ध भत्ता पाउने बेला भएको छैन, उहाँहरू अलिकति त्यो नपढेकाहरू अहिले स्कुल पढिरहेका छन्,
जो काम गर्न सक्छन् युवाहरू, उनीहरूको अवस्था चाहिँ कस्तो छ त?
उनीहरूको अवस्था पनि एकदमै राम्रो छ, अहिले सबैले प्रायः काम गरिराखेका छन् सबैजनाले। जुन यहाँको जुन काम गर्ने भन्दा चाहिँ सबैभन्दा कम्तीमा पनि $17 घन्टाको पाउँछ। त्यसैले त्यही हिसाबले सबैजनाले काम गरिराखेको छ।
उनीहरू जो अस्ट्रेलिया पुनर्वास भएका भुटानी शरणार्थीले पाउने काम चाहिँ के कस्ता खालका के प्रकृतिका कामहरू हुन्छन्, के गर्छन् उनीहरू?
कामहरू प्राय अब यहाँको अब धेरै ठुलो कामहरू त त्यस्तो छैन। कतिजना एउटा शरणार्थीहरू पुनर्वासको यहाँ कामहरू गर्ने एमआरसी भन्ने एउटा संस्था छ, पुनर्वासले गराउँछ। केही अफिसमा कतिजना केस वर्कर कामहरू गर्छ, कोही भोलन्टियर्सहरू गर्छ, र कतिजना अब कलेज युनिटतिर पढ्ने पढिराखेको छ। अरू काम गर्ने भनेको कतै कम्पनीतिर, एउटा यहाँ ठुलो कम्पनी भनेको एउटा होल्डन कम्पनी छ गाडीको, त्यहाँ पनि गाडी बनाउने काममा पनि लागेको छ। प्रायः सबै प्रकारको काममा हाम्रा मान्छेहरू मुचिएका छन् अहिले।
नेपालबाट जो पुनर्वास हुन चाहिरहेका छन्, शरणार्थी शिविरबाट पुनर्वास हुन चाहेका भुटानी शरणार्थीले अस्ट्रेलिया आउनु अगाडि जान्नुपर्ने, सिक्नुपर्ने, यहीँ हुँदाखेरि नेपालमै हुँदाखेरि जान्नुपर्ने, सिक्नुपर्ने, त्यस्ता केही काम कुराहरू छन् त?
हजुर, उहाँबाट सबैभन्दा जान्न पर्ने कुरोहरू भनेको जान्न पर्ने त त्यहाँनिर युएनएसएआर लिएर आइएमएलले जुन ट्रेनिङहरू दिन्छन् त्यो एकदमै राम्रो हो। तर अहिले सम्मान जतिजना आउनलाई चाहेका छन् बसिराखेका छन्, सबैभन्दा राम्रो कुरो चाहिँ त्यहाँ अहिले पनि चलिराखेको होला इङ्ग्लिस ल्याङ्ग्वेज क्लासहरू। त्यो ल्याङ्ग्वेज क्लासमा पढेर चाहिँ केही न केही इङ्ग्लिस सिकेर आउँदा चाहिँ
उहाँ हुनुहुन्थ्यो बेडाङ्गी तीन शरणार्थी शिविरबाट अस्ट्रेलियाको एडिलेड पुनर्वास भएका आरके घले पुनर्वास पछिको जीवनशैली, अवस्था र पुनर्वास हुनु अघि शरणार्थीले जान्नुपर्ने कुराबारे टेलिफोनमा कुराकानी गर्दै।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचटीओ 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल बिदा माग्छौं। नमस्कार।